जयमा से सबैजनालाई लाइफ वर्ड डे बाई डेमा तपाईँलाई स्वागत छ। मेरो हिजो हामीले एफिसी एक अध्यायको 15 र 16 पदबाट हेरेका थियौँ र पावलले त्यहाँ चाहिँ एफिसीकहरूलाई म तिमीहरूको लागि प्रार्थना गरिरहन्छु भनेर बताएका थिए र पावलले त्यसो भए एफिसीको मण्डलीका विश्वासीहरूको लागि के कुराको लागि प्रार्थना गरेका थिए त भन्ने बारेमा चाहिँ आज हामी 17 र 18 पदबाट केही कुरा गर्नेछौँ। र 17 र 18 पदमा पावलले यसरी लेख्छन् कि म प्रार्थना गरिरहन्छु कि हाम्रो प्रभु येशु ख्रिस्टका परमेश्वर महिमाका पिताले तिमीहरूलाई उहाँको विषयको ज्ञानमा बुद्धि र प्रकाशको आत्मा देऊन्। म यो पनि प्रार्थना गर्दछु कि तिमीहरूको आँखा उज्यालो होस्, तिमीहरूको हृदयको आँखा उज्यालो होस् र कुन आशाको निम्ति उहाँले तिमीहरूलाई बोलाउनु भएको छ र सन्तहरूमा उहाँको महिमित उत्तराधिकारको सम्पत्ति के हो सो तिमीहरूले जान्न सक। मेरो 17 पदको पहिलो वाक्यमा पावलले चाहिँ हाम्रा प्रभु येशु ख्रिस्टका परमेश्वर भनेर बताएका छन् र यहाँनिर पावलले यसो भन्दा चाहिँ परमेश्वर पितालाई सम्बोधन गरेको हामी बुझ्न सक्छौँ। र प्रेरो जब येशु प्रभु पुत्रको रूपमा र ख्रिस्टको रूपमा संसारमा आउनुभयो उहाँ चाहिँ स्वेच्छाको साथ परमेश्वर पिताको अधीनमा रहनुभयो। इभन उहाँ मृत्युसम्म नै परमेश्वर पिताको आज्ञाकारी भएर उहाँ रहनुभएको छ। तपाईँले त्यसको लागि फिलिपी 2 अध्यायको 5 देखि 8 सम्मको पदलाई पढ्न सक्नुहुन्छ। र त्यसरी नै दोस्रो वाक्यमा महिमाको पिता भनेका छन् अथवा प्रेरो परमेश्वर मात्र महिमाको योग्यको परमेश्वर हुनुहुन्छ। त्यसै कारणले हामी जे पनि गर्छौँ त्यो सबै कुराले चाहिँ परमेश्वरको महिमा हुनुपर्छ। तपाईँले त्यसको लागि 1 कोरिन्थी 10:31 योहन्ना 15:8 पदलाई पढ्न सक्नुहुन्छ। र पावलले यहाँ महिमाको पितालाई चाहिँ एफिसीहरूको लागि प्रार्थना गर्दै तिनीहरूलाई उहाँको विषयमा ज्ञानमा बुद्धि र प्रकाशको आत्मा दिनुभएको होस् भनेका छन्। अङ्ग्रेजी बाइबलमा प्रेरित हामी हेर्छौँ भने यसलाई चाहिँ स्पिरिट अफ विजडम एन्ड रेभुलेसन इन द नलेज अफ हिम भनेर बताइएको छ अथवा लेखिएको छ। त्यसो भए स्पिरिट अफ विजडम भन्नाले के बुझिन्छ त भन्दा प्रेरहरू यो केवल ज्ञान मात्र होइन तर जुन सत्यलाई तपाईँ र मैले जानेका छौँ त्यसलाई चाहिँ अब व्यवहारमा अभ्यास गर्नु अथवा त्यसलाई चाहिँ तपाईँ र मैले चाहिँ आज्ञा पालन गर्नु भन्ने हुन्छ। र यस किसिमको सत्यको बुद्धि हामीले प्राप्त गर्ने स्रोत भनेको चाहिँ धर्मशास्त्र बाइबल हो। त्यसै कारणले हामीले धर्मशास्त्र बाइबल निरन्तर अध्ययन गर्नुपर्ने हुन्छ र धर्मशास्त्र बाइबलबाट प्राप्त हुने यस सत्यको बुद्धिले चाहिँ आज तपाईँ र मलाई हरेक दिन कसरी जिउनु पर्ने हो र हामीले हरेक दिन सामना गर्ने चुनौतीहरूलाई पनि हामीले कसरी डिल गर्नुपर्ने हो भन्ने बारेमा चाहिँ सिकाउँदछ। र प्रेरित बुद्धिको स्रोत अर्को स्रोत भनेको चाहिँ पवित्र आत्मा परमेश्वर हुनुहुन्छ किनभने पवित्र आत्मा परमेश्वर चाहिँ आज तपाईँ र म भित्र नै बास गर्नुहुन्छ। र अब रेभुलेसन इन द नलेज अफ हिम भन्नाले चाहिँ प्रेरित यो चाहिँ उहाँको बारेमा ज्ञानको प्रकाश भन्ने हुन्छ र यस किसिमको ज्ञानको प्रकाश पनि हामी निरन्तर बाइबल अध्ययनद्वारा नै प्राप्त गर्न सक्छौँ। 18 पदमा पावल यसो भन्छन् कि म यो पनि प्रार्थना गर्दछु कि तिमीहरूको हृदयको आँखा उज्यालो होस् र कुन आशाको निम्ति उहाँले तिमीहरूलाई बोलाउनु भएको छ र सन्तहरूमा उहाँको महिमित उत्तराधिकारको सम्पत्ति के हो सो तिमीहरूले जान्न सक। मेरो पावलले एफिसीका विश्वासीहरूको हृदयको आँखा उज्यालो होस् भनेर यहाँनिर प्रार्थना गरेका छन्। मेरो हाम्रो हृदय चाहिँ भावना र महसुसहरूले अनुभवहरूले फिलिङ्सहरूले चाहिँ भरिएको ठाउँ हो। त्यसैले हामीले पनि यो चाहना गर्नुपर्छ कि परमेश्वरले हाम्रो लागि राख्नुभएको महान योजनाहरूको बारेमा हामीले अनुभव गर्न सकौँ, हामीले बुझ्न सकौँ भनेर। र त्यसो गर्दा चाहिँ प्रेरो हाम्रो हृदयको आँखा चाहिँ उज्यालो हुन्छ। र प्रेर जसरी हाम्रो भौतिक आँखाले हामी कतातिर जाँदैछौँ भनेर देख्न र हेर्नको लागि सहायता गर्छ भने हाम्रो हृदयको आँखाले पनि हामीलाई चाहिँ हाम्रो जीवनमा सही निर्देशन दिने काम गर्दछ। ताकि प्रेरो दोस्रो वाक्यमा पावलले भने जस्तै हामीलाई कुन आशामा परमेश्वरले बोलाउनु भएको हो र सन्तहरूमा उहाँको महिमित उत्तराधिकारको सम्पत्ति के हो सो जान्न सकौँ। र प्रेरो यहाँनिर आशाको बोलावटले चाहिँ प्रेरो हामीलाई परमेश्वरले चाहिँ येशु ख्रिस्टको स्वरूपमा वर्णलाई बोलाउनु भएको भन्ने कुरालाई बुझ्न सकिन्छ। तपाईँले त्यसको लागि रोमी 8:29 पढ्नुहोस्। प्रेरो यदि परमेश्वरले हामीलाई साँच्चै नै किन बोलाउनु भएको भनेर विचार गर्छौँ भने हामी साँच्चै नै येशु ख्रिस्ट जस्तै हुने कुरामा चाहिँ बढी ध्यान दिन्छौँ, हाम्रो फोकस त्यही हुन्छ र उहाँले हाम्रो लागि राख्नुभएको कामको योजनाहरू पनि हामी पुरा गर्नेछौँ। तपाईँले एफिसी 2:10 पढ्न सक्नुहुन्छ। त्यसरी नै प्रेरहरू सन्तहरूमा उहाँको महिमित उत्तराधिकारीको सम्पत्ति के हो भन्नाले चाहिँ अब हामी पनि ख्रिस्ट येशूसँगै साझे उत्तराधिकारी भएका हुनाले हाम्रो मूल्य वा महत्त्व पनि एकदमै महान छ भन्ने हो। तितस 2:14 यसरी लेखेको छ कि ख्रिस्टले हामीलाई सबै अधर्मबाट मोल तिरेर उद्धार गर्नुभयो, सुकर्ममा जोसिलो भएको आफ्नै निम्ति एक विशेष जाति शुद्ध पार्नलाई आफैलाई दिइहाल्नुभयो। र पहिलो पत्रुसको नौमा पत्रुसले यसो भन्छन् कि तर तिमीहरू त चुनिएका वंश, राज्यको किय पुजारीगिरी, पवित्र जाति, परमेश्वरका निजी प्रजा हो भनेका छन्। त्यसै कारणले हाम्रो यस्तो विशेष महत्त्व परमेश्वरले नै आज हामीलाई दिनुभएको हुनाले गर्दाखेरि के उहाँको उद्देश्य र योजनाहरू पुरा गर्न सबै थोक पनि दिनुहुन्न र अवश्य दिनुहुन्छ। प्रिय, त्यसै कारण हामी येशु ख्रिस्टसँगै साझे उत्तराधिकारी भएको हुनाले हाम्रो ध्यान संसारको थोकहरूमा नभएर, सांसारिक धन सम्पत्तिमा नभएर स्वर्गीय इनामहरूमा हुनुपर्छ। किनभने जब हाम्रो शारीरिक मृत्यु हुन्छ, मृत्यु भएको एक सेकेन्डमै हामीसँग भएको सबै यो सांसारिक धन सम्पत्तिको कुनै मूल्य नै रहँदैन। येशु प्रभुले लुका 12:33-34 पदमा येशु भन्नुहुन्छ कि तिमीहरूको सम्पत्ति बेचेर दान देऊ, आफ्नो निम्ति थोत्रो नहुने थैलीहरू बनाऊ, स्वर्गमा कहिले नष्ट नहुने धन स्वर्गमा सञ्चय गर, त्यहाँ चोर आउँदैन र किरा पनि लाग्दैन, किनकि जहाँ तिम्रो धन हुन्छ त्यहीँ तिम्रो मन पनि हुन्छ। आजको वचनले तपाईँलाई आशिष मिलेको होस्। जय मसीह।